بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ السلام علیکم ناظرین، پروگرام زاویہ نگاہ کے ساتھ میں ہوں آپ کا میزبان نظیم سبزواری۔ آج کے پروگرام میں بھی ہم گزشتہ ہفتے کے اہم واقعات اور رودادوں کا جائزہ آپ کی خدمت میں پیش کریں گے، مگر ایک مختصر وقفے کے بعد۔
ای سی او کے مشترکہ مواصلاتی تعاون پر تاکید، خلیج فارس ٹاؤن کونسل پر اختلافات کا سایہ، کراچی اور کوئٹہ میں بدامنی، پاکستان میں شیعوں کی ٹارگٹ کلنگ، امریکہ سے روس کی نئی توقعات۔ غزہ پٹی پر اسرائیل کی وحشیانہ جارحیت۔
رابطے کے لیے ہمارا ای میل ہے zaviya_nigah@sahar.tv.ir۔
تو ناظرین، آئیے پروگرام کا آغاز کرتے ہیں ای سی او کے تہران میں ہونے والے اجلاس سے۔ گزشتہ دنوں تہران میں ای سی او کے وزرائے مواصلات کا پہلا اجلاس منعقد ہوا، جس میں ای سی او کے رکن ملکوں کے درمیان مواصلاتی تعاون کو بڑھانے کی ضرورت پر زور دیا گیا۔ ہمارے ساتھیوں نے اس حوالے سے ایک رپورٹ تیار کی ہے، پیش خدمت ہے۔
اسلامی جمہوریہ ایران کے صدر ڈاکٹر محمود احمد نژاد نے اقتصادی تعاون تنظیم ای سی او کے وزرائے مواصلات و اطلاعات کے پہلے اجلاس کے مہمانوں سے ملاقات میں مواصلاتی شعبے کو قوموں کے درمیان تعاون اور انسانی رابطے کے فروغ اور دنیا میں امن و دوستی اور عدل و انصاف کی ترویج کا میدان قرار دیا۔ ای سی او کے وزرائے مواصلات و اطلاعات کا پہلا اجلاس تہران میں اتوار کے روز شروع ہوا اور 3 دنوں تک جاری رہا۔ یہ اجلاس منگل کی شام ایک اعلامیہ جاری کر کے اختتام پذیر ہوا۔ منگل کی شام مہمان وزراء سے ملاقات میں صدر احمد نژاد نے اجلاس کے انعقاد اور اس میں ہونے والے فیصلوں کو مثبت و تعمیری قرار دیتے ہوئے مواصلات اور انفارمیشن ٹیکنالوجی کے مختلف میدانوں میں ای سی او کے رکن ممالک کے تعاون کے فروغ پر زور دیا۔ دور حاضر میں مواصلاتی ذرائع میں پیدا ہونے والی وسعت کے بعد جغرافیائی محدودیتیں ختم ہو گئی ہیں اور باہمی تبادلہ خیال کے لیے متعدد موضوعات سامنے ہیں، لیکن پھر بھی اس شعبے میں کچھ طاقتیں اجارہ داری قائم کرنے اور اطلاعات کے شفاف تبادلے کے عمل میں رخنہ اندازی کرنے کی کوشش کر رہی ہیں۔ اس کی ایک مثال کچھ مغربی ممالک کی جانب سے ایران کے سیٹلائٹ ٹی وی چینلوں کی نشریات کو بند کرنے کی قابل مذمت حرکت ہے۔ سائبر اسپیس پر اپنی اجارہ داری قائم کر کے مغربی طاقتیں اسے دیگر اقوام پر اجارہ داری قائم کرنے کے حربے کے طور پر استعمال کرنا چاہتی ہیں، جبکہ شعبے میں مؤثر اور آزادانہ موجودگی اور سرگرمیاں ایک عمومی حق ہے۔ واضح سی بات ہے کہ ای سی او کے رکن ملکوں کے لیے بھی جو مشترکہ ثقافتی و اقتصادی مفادات رکھتے ہیں، مواصلاتی شعبے میں مؤثر شراکت لازمی امر ہے۔ اسی نقطۂ نگاہ کے تحت مواصلاتی ٹیکنالوجی کے فروغ کے لیے ان ملکوں کے سامنے مختلف مواقع اور میدان موجود ہیں۔ مثال کے طور پر یہ ممالک اپنا ایک مشترکہ مواصلاتی سیٹلائٹ تیار کر سکتے ہیں، جس کی تجویز ایران کے وزیر مواصلات نے تہران اجلاس میں پیش کی۔ یہ مصنوعی سیارہ اگر تیار کر لیا جاتا ہے تو خطے کے واقعات و تغیرات کے شفاف اور صحیح اطلاع رسانی کے ساتھ ہی انفارمیشن ٹیکنالوجی کے شعبے میں رکن ممالک کے درمیان تعاون کو فروغ دینے کا راستہ بھی ہموار کرے گا۔ اس کے لیے مشترکہ سرمایہ کاری کرنے اور نجی سیکٹر کی خدمات حاصل کرنے کی ضرورت ہے۔ اس سلسلے میں تہران اجلاس میں کچھ اہم فیصلے بھی کیے گئے ہیں۔ ایران، پاکستان، ترکی جمہوریہ، آذربائیجان، قزاقستان، ترکمنستان، ازبکستان، قرقیزستان اور افغانستان ای سی او کے رکن ممالک ہیں، جو اقتصادی اور ترقی کی صورتحال کے لحاظ سے یکساں مقام پر نہیں ہیں۔ تاہم ان ملکوں میں مجموعی طور پر 33 کروڑ کی آبادی ہے اور ان کے پاس 46 لاکھ مربع کلومیٹر کا جغرافیائی رقبہ ہے۔ ان ملکوں نے باہمی تجارت کے راستے میں موجود تمام رکاوٹوں کو برطرف کرنے پر خاص توجہ دی ہے۔ تشکیل کے وقت سے ہی تنظیم کے رکن ممالک نے مختلف شعبوں میں اپنے تعاون کو فروغ دینے کی کوشش کی ہے، اور رکن ممالک کے وزرائے مواصلات و اطلاعات کا تہران اجلاس بھی اسی سلسلے کی ایک کڑی ہے۔
ناظرین، گزشتہ دنوں خلیج فارس تعاون کونسل کا اجلاس بھی منعقد ہوا۔ خلیج فارس تعاون کونسل عرب ملکوں کی ایک علاقائی تنظیم ہے۔ اس کانفرنس میں اگرچہ دفاعی اور اقتصادی شعبوں میں تنظیم کے رکن ملکوں کے درمیان تعاون کو بڑھانے کا جائزہ لیا گیا، لیکن اس کے ساتھ ساتھ اس تنظیم میں مختلف طرح کے جو اختلافات پائے جاتے ہیں ان کے سائے اس اجلاس پر پوری طرح سے منڈلاتے رہے۔ اس حوالے سے ایک رپورٹ پیش خدمت ہے۔
خلیج فارس تعاون کونسل کے رکن 6 ممالک کے وزرائے داخلہ ایک بار پھر اکٹھا ہوئے اور اس بار باہمی سیکیورٹی معاہدے کے الحاقی پروٹوکول پر دستخط کیے گئے۔ خلیج فارس تعاون کونسل کے جنرل سیکرٹری عبداللطیف الزیانی نے 13 نومبر کو کہا کہ اس اصلاحیے کا مقصد رکن ممالک کے درمیان سیکیورٹی میدانوں میں تعاون کو مضبوط بنانا ہے۔ الزیانی نے تاکید کے ساتھ کہا کہ خلیج فارس تعاون کونسل کے رکن ممالک کے وزرائے داخلہ نے خلیج فارس پولیس کے نام سے موسوم ادارہ قائم کرنے کے منصوبے کے بارے میں مذاکرات اور بات چیت کی ہے۔ یہ مذاکرات ایسے عالم میں انجام پائے ہیں کہ سعودی عرب، بحرین، حتی کویت سمیت خلیج فارس تعاون کونسل کے رکن بعض ممالک کو سیاسی بحران اور بدامنی کا سامنا ہے۔ ایسا نظر آتا ہے کہ خلیج فارس تعاون کونسل کے رکن ممالک خلیج فارس پولیس کے بارے میں مذاکرات اور سیکیورٹی معاہدے میں الحاقی پروٹوکول کے ذریعے اپنے درمیان ایک طرح کی باہمی یکجہتی پیدا کرنے کی کوشش کر رہے ہیں تاکہ اپنے مسائل پر قابو پا سکیں، لیکن خلیج فارس تعاون کونسل کی تاریخ میں ایک موضوع نمایاں طور پر ظاہر ہے اور وہ اب تک ہونے والے اجلاسوں میں موجود اختلاف ہے۔ ایک ہفتے قبل مناما میں ہونے والے اجلاس میں اگرچہ خلیج فارس تعاون کونسل کے اراکین کے درمیان ایک ادارے میں رکن ملکوں کے درمیان اتحاد کے منصوبے پر عمل درآمد کی پیشکش ایک مرکزی موضوع تھا، لیکن اس سلسلے میں سعودی عرب کے ساتھ قطر اور متحدہ عرب امارات کے اختلافات کا اثر مناما اجلاس پر نمایاں طور پر نظر آیا۔ یہاں تک کہ اس منصوبے پر تاکید کو کونسل کے دوسرے اجلاس تک کے لیے ٹال دیا گیا۔ خلیج فارس تعاون کونسل کے بعض رکن ممالک کو اس کونسل میں سعودی عرب کے مرکزی کردار پر اعتراض ہے۔ یہ ایسے عالم ہے کہ 1981 میں خلیج فارس تعاون کونسل کے عنوان سے تشکیل پانے والی اس کونسل پر رکن ممالک کے درمیان سرحدی اور عرضی اختلافات اثر انداز رہے ہیں۔ متحدہ عرب امارات کے ساتھ سعودی عرب کے اور قطر کے ساتھ بحرین کے عرضی و سرحدی اختلافات ہیں جو تنازعات کی شکل میں کونسل کی تشکیل کو 30 سال سے زیادہ کا عرصہ گزر جانے کے باوجود جوں کے توں باقی ہیں۔ اقتصادی مسائل میں بھی خلیج فارس تعاون کونسل کے رکن 6 ممالک سعودی عرب، قطر، متحدہ عرب امارات، بحرین، کویت اور عمان کے درمیان واحد کسٹم نظام کے معاہدے کے باوجود کسٹم سے ہونے والی آمدنی کی تقسیم پر اختلافات موجود ہیں۔ یہ ممالک برسوں سے کسٹم سے ہونے والی آمدنی کے بارے میں مول تول کر رہے ہیں، لیکن چونکہ ابھی تک ایک سینٹرل بینک قائم کرنے اور ایکسٹرا ڈیوٹی کے بارے میں کوئی اتفاق نہیں ہو پایا ہے، اس بنا پر خلیج فارس تعاون کونسل کے رکن ممالک کے درمیان مشترکہ واحد کرنسی کے منصوبے پر عمل درآمد بھی نہیں ہو سکا ہے۔ خلیج فارس تعاون کونسل کے رکن ممالک دوسرے دسیوں شعبوں میں ایک دوسرے سے اختلاف رکھتے ہیں اور اکثر یہی رقابت ایک دوسرے سے علیحدگی کا باعث بنتی ہے۔ خلیج فارس تعاون کونسل کے رکن ممالک بظاہر اکٹھا ہوتے ہیں، کچھ موضوعات پر بحث کرتے ہیں اور اختتامی بیان میں بعض موضوعات کو منظوری دیتے ہیں، لیکن ان موضوعات پر عمل درآمد نہیں ہوتا اور اس سے ثابت ہوتا ہے کہ 30 سال سے زیادہ کا عرصہ گزرنے کے باوجود یہ کونسل جنوبی خلیج فارس کے عرب حکام کے نہایت روایتی قسم کے اجلاس کی حد سے آگے نہیں بڑھ سکی ہے۔
اور ناظرین، اب رخ کرتے ہیں پاکستان کا، جہاں ایک عرصے سے شیعہ مسلمانوں کی ٹارگٹ کلنگ کا سلسلہ جاری ہے، جس پر شیعہ مسلمانوں کی طرف سے خاصا رد عمل سامنے آیا ہے اور اکثر شیعہ رہنماؤں کا خیال ہے کہ ایک منظم سازش کے تحت پاکستان میں شیعہ مسلمانوں کی نسل کشی کی جا رہی ہے۔ گزشتہ دنوں یعنی محرم الحرام سے قبل، جیسے آج سے محرم الحرام کا آغاز ہو گیا ہے بعض ممالک کے اندر اور پاکستان میں بھی، محرم الحرام کے آغاز سے قبل شیعوں کی ٹارگٹ کلنگ کے اندر ایک بار پھر اضافہ دیکھنے میں آیا۔ پاکستان کے ممتاز سازیہ نگار آغا مسعود حسین اس صورتحال کا جائزہ لیتے ہوئے کہتے ہیں،
ٹارگٹ کلنگ جو ہو رہی ہے وہ بیشتر جو ہو رہی ہے وہ کراچی میں ہو رہی ہے اور بلوچستان میں ہو رہی ہے۔ کراچی میں جو ٹارگٹ کلنگ ہو رہی ہے اس میں شیعوں کو جو ہے وہ ٹارگیٹ کیا جا رہا ہے، اور بلوچستان میں جو اکثریت جن کو مارا گیا ہے وہ ہزارہ کمیونٹی شیعہ ہیں۔ तो इससे आप अंदाजा लगा सकते हैं कि पाकिस्तान के अंदर कुछ ऐसी तंजीमें हैं जो बैन अल-अक़वामी तंजीमों के साथ मिलकर ये काम कर रही हैं और अहले तशी उसको निशाना बना रही हैं, क्योंकि अहले तशी जो है वो एक सॉफ्ट टारगेट है इन लोगों के लिए। और जब अहले तशी को मारा जाता है तो एक बड़ी ऐसी फिजा पैदा होती है पाकिस्तान के अंदर खौफ की, और ऐसा महसूस होता है कि जैसे कि रेंजर्स और पुलिस जो कराची में कम अज कम जो है वो नाकाम हो गई हैं। बल्कि अब तो आम लोग ये कहते हैं कि सिंध की जो सूबाई हुकूमत है उसकी कोई रिट नहीं है और जिसकी जो चीज जो मर्जी है वो कर रहा है। जो कानून की जो मतलब एहतराम होता है, कानून की जो सख्ती होती है, कानून की जो बालादस्ती होती है, वो तो मैं समझता हूँ कि पूरे पाकिस्तान में नजर नहीं आ रही। और आपको सुन के ये हैरत होगी कि खुद पुलिस के बड़े बड़े जो अफसरान हैं वो भी हिफाजती तौर पर मोबाइल के साथ चलते हैं, यानी उनको भी पुलिस के मुख्तलिफ दस्ते जो है उनको तहफ़ फराहम करते हैं। तो आप उससे अंदाजा लगा सकते हैं कि सूरत हाल क्या है। और जो हमारे अखबार नवीस हमारे साथ ही हैं जो सीनियर रैंक के हैं, उनका ये कहना बिल्कुल सही है कि यहाँ पर बैन अल-अक़वामी जो है ना साजिश हो रही है। और वो बैन अल-अक़वामी साजिश का जो तरीक़ेकार है वो ये है कि कोशिश करके शिया और सुन्नी की फसादात करा दी जाए, कराची में एक सिविल वॉर हो जाए, क्योंकि अगर खुदा ना खास्ता कराची में अगर सिविल वॉर हो गई तो वो जो हमारी तजारती और सनअती सरगर्मियाँ हैं वो ख़त्म हो जाएंगी और कराची जो है वो 70% रेवेन्यू फेडरल गवर्नमेंट को देता है। तो दुश्मन की ये प्लानिंग है। और बलूचिस्तान में जो हो रहा है, हम मिसाल के तौर पर जैसे लश्कर जंगवी हैं और सिपाही साहबा के बहुत से लोग हैं, और इसके बाद जुनूदुल्ला भी ग्रुप है एक जो वहाँ पे काम कर रहा है और ईरान के खिलाफ भी काम कर रहा है, तो इससे आप अंदाजा लगा सकते हैं कि इन सबको किसी न किसी तरीके से बैरूनी जो तंजीमें हैं जो ईरान के खिलाफ हैं, पाकिस्तान के खिलाफ हैं, वो ये काम कर रही हैं। और उनकी कोशिश ये है कि बलूचिस्तान में ऐसी बददस्ती पैदा की जाए कि यहाँ पे वो जो अलहदगी पसंद है वो उनको तकवीत मिल सके। और खुदा ना खास्ता अगर वो कामयाब हो गए, और जिसके के इम्कान बहुत कम हैं, अगर वो कामयाब हो गए तो फिर वो ईरान को भी मतलब ये कि हरासा करेंगे, परेशान करेंगे। तो ये सूरत हाल है। मैं इस बात पे हमारे जो सीनियर सहाफ़ी हैं वो इस बात से बिल्कुल इतफाक करते हैं कि इनको बैरूनी मालिक से पैसे मिल रहे हैं, हथियार मिल रहे हैं, और इसलिए ये काम किया जा रहा है।
और नाज़रीन अब रुख करते हैं रूस अमरीका ताल्लुकात का। रूस के वज़ीर आज़म दिमित्री मेदवेदेव ने कहा है कि रूस और अमरीका को सियासी चालबाजियों के बजाय अब बाहमी ताल्लुकात के फ़रोग की कोशिश करनी चाहिए। क्या रूस की अमरीका से तवक्कोआत पूरी होंगी? आइए देखते हैं इस तज़िये में।
रूस के वजीर आजम का ख्याल है कि इस वक्त मॉस्को और वाशिंगटन के ताल्लुकात की बहाली के बजाय बाहमी रवाबित के फरोग पर तवज्जो मरकूज करने की जरूरत है। रूसी वजीर आजम दिमित्री मेदवेदेव ने इसके साथ ही मशरकी यूरोप में नस्ब की जाने वाली अमरीकी मिसाइल शील को रूस और अमरीका के बाहमी ताल्लुकात की बहुत बड़ी रुकावट करार दिया है। मंगल के रोज रूस और अमरीका के सुदूर व्लादिमीर पुतिन और बराक ओबामा ने भी टेलीफोन पर बातचीत में खास तौर पर इक्तसादी शोबे में बाहमी ताउन को फरोग दिए जाने की जरूरत पर जोर दिया। इसके साथ ही अमरीकी ऐवान नुमाइंदगान की कानूनी उमूर की कमेटी ने उस कानून को मंसूख कर दिया जिसके तहत रूस के साथ अमरीका की तजारत को महदूद कर दिया गया था। ताहम जुलाई में अमरीकी सेनेट में मंजूर होने वाली एक करारदाद में इस कानून की मंसूखी को उस कानून की मंजूरी से मशरूत कर दिया गया है जिसके मुताबिक रूस के बाज हुक्काम अमरीका की ब्लैक लिस्ट में शामिल किए जाने हैं। रूस के साथ अमरीका की तजारत को महदूद करने वाला कानून जैक्सन एंड निक कानून 1974 में सोवियत यूनियन की तरफ से यहूदियों की हिजरत पर लगाई जाने वाली पाबंदी के जवाब में मंजूर किया गया था, लेकिन अब जब रूस आलमी तजारत की तंजीम WTO का रुकन बन चुका है, रूस के बाजारों तक अमरीकी ताजिरों की रसाई को आसान बनाने के लिए इस कानून की मनसूखी लाजमी नजर आ रही है। यही वजह है कि व्हाइट हाउस ने जैक्सन एंड निक कानून की मनसूखी का खैर मकदम करते हुए इस फैसले को अमरीकी सनतकारों के लिए नए मौके पैदा होने का मुकदमा करार दिया है। अमेरिका एक तरफ तो रूस के बाजार से भी फायदा उठाना चाहता है, लेकिन दूसरी तरफ वो रूस पर दबाव भी बनाए रखने के लिए कोशा है। इसीलिए इस कानून की मंजूरी पर जोर दिया जा रहा है, जिसके तहत बाज रूसी हुक्काम अमेरिका की ब्लैक लिस्ट में रखे जाएंगे। इस कानून के मुताबिक इंसानी हकूक की खिलाफ वर्जी का इल्जाम आयद करते हुए रूस के 60 ओहदेदारों के अमेरिका में दाखिल होने पर पाबंदी आयद की जाएगी और अमेरिका को उनके बैंक खातों को सील करने का हक हासिल होगा। मॉस्को हुकूमत को ये तवक्को है कि बराक ओबामा के दोबारा सदर मुंतखब होने के बाद अमेरिका और रूस के ताल्लुकात में बेहतरी आएगी। ऐसा लगता है कि रूस सिर्फ ताल्लुकात की बहाली पर इक्तफा नहीं करना चाहता, बल्कि उसकी ख्वाहिश है कि अमेरिका कुछ नए इकदाम करे। ताहम चूंकि मिसाइल शील्ड और दीगर मुतादिद उमूर में रूस और अमेरिका के माबैन इख्तलाफात बरकरार हैं, लिहाजा ये देखना होगा कि मॉस्को की तवक्कात किस हद तक पूरी हो पाती हैं।
اور ناظرین، اب آتے ہیں پروگرام کے آخری موضوع کی طرف، یعنی غزہ پر اسرائیلی حملے اور اس میں ہونے والی تباہی کے اثرات کی طرف۔ جیسا کہ آپ کے علم میں ہے کہ اسرائیل نے گزشتہ 2 روز کے دوران غزہ پر متعدد بار حملہ کیا ہے، اور غزہ میں فلسطینی وزارت داخلہ کا کہنا ہے کہ تقریباً جمعرات اور جمعے کی شب اسرائیل نے کم سے کم 130 بار غزہ پر ہوائی حملے کیے ہیں، متعدد لوگ شہید ہوئے ہیں، وزارت داخلہ کی عمارت غزہ میں تباہ ہو گئی ہے، اور اس کے علاوہ جو صورتحال ہے وہ انتہائی خرابی کی طرف جا رہی ہے۔ اسی کے ساتھ ساتھ اطلاعات ہیں کہ مصر کے وزیر اعظم ہیشام قندیل نے غزہ کا دورہ کیا ہے، صورتحال کا جائزہ لیا ہے، فلسطینی حکام سے بات چیت کی ہے اور معاملات کو سلجھانے کے لیے وہ کوشش کر رہے ہیں۔ عالمی برادری کی جانب سے بھی اس پر خاصا رد عمل سامنے آیا ہے۔ امریکہ اور یورپ کے بیشتر ملکوں میں فلسطین کی حمایت اور اسرائیل کے خلاف مظاہرے ہو رہے ہیں۔ یہاں ایران میں بھی آج نماز جمعہ کے بعد پورے ایران میں جلوس نکالے گئے، لوگوں نے غزہ کے مظلوم فلسطینیوں کی حمایت میں اپنی آواز بلند کی ہے۔ اس ساری صورتحال پر گفتگو کے لیے ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں ممتاز سازے نگار رضی الحسن صاحب۔ رضی الحسن صاحب، میں آپ کو اسٹوڈیو میں خوش آمدید کہتا ہوں۔ جی رضی الحسن صاحب، بات ہو رہی ہے غزہ کی صورتحال کی، میں غزہ کے حوالے سے جو صورتحال ہے تازہ ترین اس پر آپ کی نظر جاننا چاہوں گا۔ وہ یہ ہے کہ اسرائیل نے ایک ایسے وقت میں اس حملے کا انتخاب کیا جب حال ہی میں امریکہ میں انتخابات نمٹے ہیں اور باراک اوباما دوسری بار برسر اقتدار آئے ہیں، دوسری جانب ایک عرصے سے اس پورے ایریے کے اندر، اس پورے علاقے کے اندر جسے مشرق وسطی اور شمالی افریقہ کا علاقہ کہا جاتا ہے اور خاص طور پر اسرائیل کے ہمسایہ ملکوں کے اندر جو ہے وہ انقلابی تحریکیں چلتی رہی ہیں اور وہاں پر حکومتیں تبدیل ہوئی ہیں، تو اس موقع پر اس حملے میں شدت کا کیا مطلب ہو سکتا ہے غزہ پہ؟
بسم اللہ الرحمن الرحیم۔ یہ حملہ جو اب جس کی اس وقت ہر طرف تمام اخبارات، تمام ٹیلی ویژن چینلز جہاں بھی دیکھے اس وقت اس کا ذکر چل رہا ہے، جی اصل میں یہ اگر اس کے سیاق و سباق میں جائیے تو آپ کو اس بات کا اندازہ ہوگا کہ پہلی بات تو یہ کہ اسرائیل کو ایک سیٹ بیک انڈائریکٹلی، کیونکہ اس کو یہ امید تھی کہ ان کا جو ہے نمائندہ کہہ لیجئے یا بہرحال جو ریپبلکن امیدوار تھا جو خود ٹیررزم کو سپورٹ کر رہا تھا، اس کی ناکامیابی اور اوباما کی کامیابی، یہ اس کی امیدوں کے برخلاف یہ سب کچھ ہوا، اور بہرحال جو امیدیں اس کو ریپبلکن سے تھی وہ اوباما کے آ جانے کے بعد اس کی، بہرحال سب ایک ہیں، اس میں کوئی فرق نہیں ہے چاہے اوباما ہو چاہے ریپبلکن لیڈر ہوں، لیکن یہ کہ جو امیدیں اس کو تھیں وہ ریپبلکن سے زیادہ تھیں، اور اسی کا نتیجہ یہ ہے کہ اس نے ایک کوشش یہ کی کہ آج کی صورت حال جو زمانہ تبدیل ہوا ہے، آپ کو معلوم ہے کہ اب تک جو صورتحال تھی اس میں فلسطین تنہا تھا،
جی
لیکن اب وہ صورتحال نہیں ہے، یعنی اسرائیل اگر یہ سمجھ رہا ہے کہ ہم جو چاہیں اس وقت فلسطین کے ساتھ کر لیں تو ایسا نہیں ہے، खुद हमने जो लॉस एंजल्स टाइम्स में एक बेन ग्यून यूनिवर्सिटी के प्रोफेसर मिस्टर मेटल योराम मेटल,
जी
उनका एक स्टेटमेंट पढ़ा कि इसराइल अगर ये सोच रहा है कि हमने फिलिस्तीन पे हमला करके कुछ वो अचीव कर लिया है, तो उसका गलत ये असेसमेंट है, क्योंकि अब इक्वेशन चेंज हो गया है। पहले उसका मुकाबला डायरेक्ट फिलिस्तीन से था, बट नाउ थिंग्स आर चेंज। और उनका जो है, उसने जो स्टेटमेंट दिया है वो ये है कि अब ट्रेंगुलर है, यानी उसमें इजिप्ट भी इंक्लूड हो गया है। तो
जी
ये जो पहले था कि मुबारक ने बड़े, यानी सबसे बड़ा जो इसराइल और अमेरिका का नौकर था उस खत्ते में, उस जमाने में 22 दिन तक जंग होती रही, फिलिस्तीन मजलूम 1200 से ज्यादा अफराद शहीद हुए,
जी
और उसके साथ साथ इन सख्त मुश्किल दौर में भी उन्होंने अपना बॉर्डर नहीं खोला कि मजलूम फिलिस्तीन इधर से उधर जा सकें, बल्कि ये कि उनको उसको और सख्त कर दिया कि कोई भी, यानी वहां से इस फिलिस्तीन
जी
से मिस्र की तरफ, इजिप्ट की तरफ ना आ सके। नतीजा ये हुआ कि उसको वो एहसास जो था कि हम मतलब जो चाहे गुंडागर्दी कर लें, हमारा कोई कुछ नहीं बिगाड़ सकता, इस मर्तबा जो एक चीज सामने आई है वो ये है कि इस वाकये के बाद इजिप्ट ने जो एक्शन लिया है, और सबसे पहले तो उनके इसराइल के एम्बेसडर को कॉल किया, उनको जो है वार्न भी किया,
जी
दूसरी तरफ ये है कि उनके नुमाइंदा इस वक्त गाजा में आया और आज उनकी जो है कॉन्फ्रेंस भी थी। तो ये सारी सूरत हाल इस बात की निशानदेही कर रही है कि ये मुकाबला इस मर्तबा इसराइल का तनहा नहीं है। ज़िमनन हम आपसे एक बात और कह दें कि
जी
शायद इसराइल ने जो कुछ किया है वो एक उसका प्लान एक्शन है,
जी
जैसा कि हमारा अपना असेसमेंट है कि शायद उसने ये एक प्लान्ड असेसमेंट उसको करने के लिए, कि मतलब ये देखना चाहता है कि ये जो अरब दुनिया में इनकलाब आया है, चेंजेस आए हैं, इजिप्ट की हुकूमत बदली है, तो हम गजा पे हमला करके नफ्स टटोलें और एसेस करें कि हमारे इस हमले का अरब वर्ल्ड पे, खुसूसन इजिप्ट पे क्या रिएक्शन होता है। तो इस वक्त इजिप्ट की बहुत बड़ी जिम्मेदारी है कि उसके इस असेसमेंट का उसी अंदाज से जवाब दें कि उसकी दोबारा फिर हिम्मत ना हो कि वो दोबारा फिलिस्तीन की तरफ निगाह उठाकर देख सके। हालांकि जाहिर है कि पूरी दुनिया में ये पहला मौका है, चेंजेस आए हैं,
जी
इसमें कोई दो राय नहीं है, चेंजेस आए हैं। आप यानी ये जो एक्सपेक्टेशंस थी फिलिस्तीनी आवाम को, क्या पूरी दुनिया को, फर्स्ट टाइम जब ओबामा साहब इलेक्शन में खड़े हुए थे तो उन्होंने चेंज का
जी
नारा
नारा
लिया
लगाया
था,
था। जी
वहां तो बहरहाल चेंजेस नहीं देखने को मिले, लेकिन इस अरब दुनिया में चेंजेस आए, और ये चेंजेस शायद एक पैगाम है इस मर्तबा मिस्टर ओबामा के लिए कि वो अब अपने बारे में सोचें कि वाकई दुनिया को जो एक्सपेक्टेशंस उनसे चेंजेस की हैं, वो सेकेंड टर्म में क्या वो उस चेंजेस को इंप्लीमेंट कर सकते हैं, जिसकी वजह से कि खित्ते में अमन अमान बरकरार हो सके।
रजुल हसन साहब, एक और जो सवाल ये है कि ठीक है, आपने इसको बड़े अच्छे तरीके से इसको बहस को खोला है, आपने खित्ते की अब इस्लामी तहरीकों का और ख़ास तौर पर अवामी तहरीकों का और आमरियतों के खात्मे का हवाला दिया कि जिसके नतीजे में एक स्ट्रेंथ जो है वो फ़लस्तीनी आवाम को मिली है, और वो ये है कि वो इसराइल के ख़िलाफ़ या सहयोनिज़्म के ख़िलाफ़ मुआरके में अब जो है वो तनहा नहीं है बल्कि उनके पीछे एक पूरी अवामी फ़ोर्स है। किस हद तक तवक्को की जा सकती है कि ये अवामी इनकलाबात के नतीजे में आने वाली जो तब्दीलियां हैं ये फ़लस्तीनी तहरीक और उस काज को मोटिवेट करने और उसको आलमी सतह पर उजागर करने में कामयाब रहेंगे?
एक शेर से हम इसका जवाब आपको देंगे,
जी
उनसे कीजिए वफा की क्या उम्मीद, जो नहीं जानते वफा क्या है। हकीकत यह है कि क्या है इसराइल, उसका वजूद कितना बड़ा है। इमाम खुमैनी रहमतुल्लाह अलैह का एक जुमला आज भी तारीखी बन चुका है कि अगर हर शख्स एक एक बाल्टी पानी अगर
इसराइल पर डाल दे
इसराइल पे डाले तो वो सफ़े हस्ती से
नाबूद
हो जाएंगे। मगर जो जमाना है, जिस दौर से हम गुजर रहे हैं, हर शख्स अपॉर्चुनिस्ट है, अपने सिर्फ अपने फैसिलिटीज, अपने रिक्वायरमेंट्स, अपनी जो हुकूमत है उसके बचाने में लगा हुआ है। यकीनन अरब दुनिया के लिए एक बड़ी अजीबो गरीब बात है
जी।
पूरी अरब दुनिया नहीं, पूरी मुस्लिम दुनिया के लिए
जी।
कि एक छोटा सा मुल्क, और यकीन मानिए यह सब कुछ जो कुछ हो रहा है, अब अगर अरब दुनिया अब से अगर मुत्तहिद हो जाए और एक प्लेटफॉर्म पे आ जाए, तो आपने देखा होगा इससे पहले जो कुछ हुआ उसमें इसराइल के अंदर वो खलबली नहीं थी जो इस मर्तबा इसराइल ने हमला किया गजे पे, उसके रिटेलिएशन में, उसके जवाब में जो रद्द अमल हुआ है, उसके वजह से सिर्फ चंद मिसाइल तेल अवीव पे पहुंचे हैं और लोग कंट्री छोड़ छोड़ के भाग रहे हैं। आज इसराइल के लिए भी एक क्वेश्चन मार्क हो गया, वो सोचे कि क्या अमन व अमान उसके हक में है। खुद अगर वो दूसरों के बारे में नहीं सोच सकता, कम से कम अपने अवाम के बारे में सोचे। आज जो अवाम उनसे उम्मीद लगा के बैठे थे, वो खुद मुल्क तो खुद इसराइल के लिए, और जहां तक अरब दुनिया है, अरब दुनिया को कम से कम अगर वो किसी और अंदाज से सपोर्ट नहीं कर सकते हैं तो मॉरल सपोर्ट तो दें
जी,
लेकिन वो देखने को नहीं मिल रही है।
हाँ, यानी आपके ख्याल में इस वक्त जो अरब दुनिया से
जो सपोर्ट के फिलिस्तीन को उम्मीद है वो मिसिंग है। अगर थोड़ी सी सपोर्ट, मॉरल सपोर्ट सिर्फ मिल जाए तो उसके इसराइल की जरूरत नहीं है कि फिर दोबारा गजे पे या किसी भी फिलिस्तीनी मफाद पे हमला कर सके।
नहीं, सवाल यह है कि इसराइल को तो एक मुमलिकत के तौर पर तस्लीम ही नहीं किया जाता, क्योंकि इसराइल एक मुल्क ही नहीं है, एक टेरिटरी है जिसके ऊपर, फलस्तीन का एक इलाका है जिस पर एक कुछ गासिबों ने आलमी हिमायत के तहत कब्जा कर रखा है, और वहाँ पर एक मसनूई हुकूमत उन्होंने कायम कर ली है जिसे वो इसराइल का नाम देते हैं। जाहिर है कि उसको हम मुमलिकत और एक मुल्क तस्लीम नहीं करते, एक हुकूमत तस्लीम करते हैं, एक गासिब हुकूमत तस्लीम करते हैं, एक गासिब हुकूमत है। तो ये गासिब हुकूमत जो है वो आखिर कब तक इस तरह से सारी दुनिया के लिए वबाले जान बनी रहेगी, और आलमी बरादरी जो है इस पर चुप साधे रहेगी?
देखिए, आप जिस बात को कह रहे हैं वो बिल्कुल सही है, हक बजानिब है, लेकिन थ्योरेटिकल भी तो कुछ होता है। बहरहाल उन्होंने कब्जा कर लिया है, अंग्रेज हिंदुस्तान पर काबिज थे, तो हमने जरूरत दिखाई, हमारे अवाम ने, हमारे रहनुमाओं ने, नतीजे में उसको आज़ाद कराया। फिलिस्तीन इस वक्त उसको ज़रूरत है कि जिन गासिबों ने उनके ऊपर हमला किया है, उनकी ज़मीन पे, ये उनका हक है, राइट है कि वो उसके लिए लड़ें और जद्दोजहद करें, और लेकिन उसके लिए उनको सपोर्ट की ज़रूरत है। और जहाँ तक इसका सवाल है, इसराइल हम ना कहें, लेकिन ये कि वो तो ये कहते हैं ना कि हम, ये हमारा गासिब हैं, लेकिन उनको पूरी दुनिया, एक चीज जो बहुत इंपॉर्टेंट और जो इस हमले के बाद देखने को मिली है वो ये है, दुनिया का रिएक्शन। इससे पहले ये रिएक्शन नहीं देखने को मिला था, लेकिन इस वक्त यूके है, यूएसए है, फ्रांस है, दूसरे मालिक हैं, हर जगह खुद वहां के अवाम ने अगेंस्ट इसराइल प्रोटेस्ट किया है, और ये इस हद तक प्रोटेस्ट किया है कि इसको एक एजेंट स्टेट बताया है, इसराइल को एजेंट स्टेट है वेस्टर्न इंपीरियलिज्म के प्रोटेक्शन के लिए।
सही।
ये जुमला आप, यानी ये अवामी अवाम, अमेरिकन अवाम या इसराइली अवाम के मुंह से निकलना कि ये एजेंट हैं, ये खुद इस बात की गवाही है कि वो इसराइल को तस्लीम नहीं करते।
बहुत बहुत शुक्रिया रजी साहब, आपसे गुफ्तगू जारी रहेगी। इस वक्त हमारे नई दिल्ली स्टूडियो से हमारा रब्ता बरकरार हुआ है, जहां पर मौजूद हैं प्रोफेसर आफताब कमाल पाशा साहब। आफताब कमाल पाशा साहब, मैं आपको स्टूडियो में और प्रोग्राम में खुश आमदीद कहता हूँ, और हमारी गुफ्तगू हो रही है फ़लस्तीन के हवाले से और ताज़ा तरीन सूरत हाल के हवाले से फ़लस्तीन की, जहाँ पर गुज़िश्ता कई रोज़ से इसराइल ने हमले शुरू कर दिए एक बार फिर, और ताज़ा तरीन हमलों में मुतअद्दिद फ़लस्तीनी शहीद हुए हैं, वज़ारत दाखला की इमारत तबाह हो गई है, और इस जो ताज़ा तरीन डेवलपमेंट है वो ये है कि مصر کے وزیر اعظم نے صورتحال کا جائزہ لینے کے لیے وہاں پر دورہ کیا ہے غزہ کا، تو یہ ایک بہت بڑی ڈیولپمنٹ اور ایک اہم اقدام اس کو تصور کیا جا رہا ہے مشرق وسطی کی صورتحال کے حوالے سے۔ آپ کی رائے اس بارے میں کیا ہے؟ یہ جو اسرائیل نے کتنے شد و مد کے ساتھ حملہ کیا ہے غزہ کے اوپر، اس کا نتیجہ کیا نکلے گا؟ کیا واقعی اسرائیل اپنے مقاصد اور اہداف حاصل کرنے میں کامیاب ہوگا؟ جی کمال صاحب،
اس میں دو پوائنٹس ہم کو یاد رکھنا چاہیے۔ پہلا یہ کہ 22 جنوری کو اسرائیل میں الیکشنز ہو رہے ہیں، اور بنجامن نیتن یاہو جو اسرائیلی وزیر اعظم ہیں وہ اپنے آپ کو طاقتور اور مضبوط لیڈر کے حساب سے پیش کرنا چاہتا ہیں اسرائیلی عوام کے سامنے، ایک تو ایک نظریہ ہے۔ دوسرا یہ ہے کہ غزہ میں پچھلے کچھ ہفتوں میں وہاں بہت بڑے پیمانے پہ بین الاقوامی کارروائیاں ہو رہی ہیں۔ پہلا یہ تو قطر کے امیر شیخ حماد وہاں گئے اور بڑی دھوم دھام سے کئی پروجیکٹوں کا وہاں انہوں نے اعلان کیا، اور ان کو خوش آمدید کرنے کے لیے پورے حماس لیڈرشپ وہاں موجود تھی، اور حالانکہ چند گھنٹوں کا وہ دورہ تھا لیکن جو عالمی پیمانے پر جو پبلسٹی ملی ان کو، اس سے اسرائیل کچھ حد تک خطرہ محسوس کر رہا تھا، کیونکہ وہ چاہتے تھے کہ اسرائیل کے ذریعے غزہ کی پٹی کو جائیں۔ یہ تو ایک ہے۔ دوسری طرف اگر دیکھیں محمود عباس کی حکومت جو رام اللہ میں ہے، وہ اقوام متحدہ میں 29 نومبر کو دوبارہ اپنی پیشکش ممبرشپ کے لیے پیش کرنے جا رہے ہیں، اور اسرائیل اس کے خلاف سخت کارروائی کرنے کی دھمکی دی ہے۔ اور یہ غزہ پہ جو حملہ ہوا ہے 2-3 ہفتوں سے امید تھی، اور جباری کے اوپر جو ٹارگیٹڈ حملہ ہوا ہے وہ شیخ یاسین اور رتنسی کے اوپر جو پہلے کچھ سالوں میں ہوا تھا، وہ اسی سلسلے کا ایک رخ مانا جاتا ہے۔ اور تیسری وجہ یہ ہے کہ جو شام میں جو حالات جو امید کے خلاف جا رہے ہیں، اسرائیل اور سعودی عرب اور قطر اور ترکی اور امریکہ اور یورپین یونین، وہ چاہتے تھے یا امید کرتے تھے کہ بشار الاسد کی حکومت کا تختہ پلٹ دیا جائے گا اور دوسرے اخوان المسلمین وغیرہ مسلم گٹ وہاں پاور حاصل کر لیں گے، لیکن وہ ابھی تک کامیاب نہیں ہوئے۔ اس لیے اسرائیل جو ہے ابھی 2-3 دن پہلے گولان کی پہاڑیوں کے پاس وارننگ شاٹ بھی شامی ملٹری کے خلاف وہاں کچھ کارروائی کی ہے۔ تو ان 3-4 مسئلوں کو دیکھ کے، اور آخر میں یہ بھی سوال اٹھتا ہے کہ مصر کے وزیر اعظم وہاں کیوں گئے اس وقت، اور حماس اور مصری حکومت میں کیا تعلقات ہیں؟ ہم کو یاد رکھنا چاہیے کہ جو اخوان المسلمین کی جو حکومت ہے محمد مرسی کی، وہ غزہ اور مصر کے پاس جو بارڈر ہے رفح علی رش ہوتا ہوا وہ کھلا ہے، اور آمد رفت وہاں کافی تیز پیمانے پر ہونا شروع ہو گیا، جو کہ اسرائیل پہلے اپنے قبضے میں کنٹرول کرنا چاہتا تھا۔ تو ان سب مدوں کو دھیان میں رکھتے ہوئے ہمیں یہ دیکھنا چاہیے کہ الیکشنز میں نیتنیاہو اور ان کی پارٹی یہ ثابت کرنا چاہتے ہیں کہ، حالانکہ ان کا مدعا ان کا پوائنٹ ایران کے خلاف تھا لیکن وہ امریکہ کے صدر کے دباؤ کے اندر آ کے کچھ نہیں کر سکے، اور جو ویک ہے جو اچیوبل ہے جو ان کو پیش قدمی ہو سکتی ہے اس پہ وہ جو ہے حملہ کر کے دکھانا چاہتے ہیں کہ ٹف پالیسی اپنانا چاہتے ہیں۔
کمال صاحب آپ کا بہت بہت شکریہ اس گفتگو کے لیے۔ رضی صاحب ہمارے پاس صرف مختصر سا ایک وقت ہے، ایک منٹ سے بھی کم کا، تو آپ کے خیال میں کیا اس کو، یہ جو ایک حملہ اسرائیل نے کیا جس طرح سے انہوں نے کمال صاحب نے اشارہ کیا، کیا اس کو اسرائیل کی بوکھلاہٹ کا ثبوت تصور کیا جائے حالات سے؟
بالکل آپ صحیح کہہ رہے ہیں کہ یہ ان کی ایک طریقے کی بوکھلاہٹ ہے، اور وہ سمجھ نہیں پا رہے ہیں کہ ہم کریں کیا۔ جیسا کہ میں نے شروع میں کہا کہ ان کو جو امیدیں تھیں अमेरिका से शायद हम आप ना महसूस कर पा रहा हूं, लेकिन बिहाइंड द कर्टेन कुछ ऐसे चीजें मिली हैं। और एक चीज और आपने महसूस किया होगा, अमेरिकन इलेक्शन के बाद इमिडिएटली नेक्स्ट डे ओबामा का डिक्लेरेशन होता है कि ही हैज बीन सिलेक्टेड एज ए प्रेसिडेंट, और नेक्स्ट डे जो नेतन्याहू का स्टेटमेंट आया था कि हम ईरान पर अकेले हमला करेंगे। ये आप क्या देख रहे हैं, ये अगर इसको आप एसेस करें, इसकी एनालिसिस करें, तो आप इस नतीजे पे पहुंचेंगे कि जो आपने जुमला कहा बौखलाहट, ये बिल्कुल बौखलाहट है। और ये इस वक्त इसराइल कुछ समझ नहीं पा रहा है कि हम करें क्या, और अगर यही हाल रहा तो इंशाल्लाह वो खुद महसूस करेगा कि उसने जो कुछ किया है उसका उसको सबक मिल गया।
बहुत बहुत शुक्रिया रजील हसन साहब। नाज़रीन आपका भी बहुत बहुत शुक्रिया कि आप प्रोग्राम के आखिर तक हमारे साथ रहे। इंशाल्लाह अगले हफ्ते आपसे फिर मुलाकात होगी, तब तक के लिए इजाज़त दीजिए, खुदा हाफिज़।